नमस्कार, अन्तर संवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग प्रत्येक दिन यो समयमा कुराकानी गर्ने गर्छौं। आजको अन्तर संवाद सधैँभन्दा अलि फरक हुनेछ। फरक यस अर्थमा कि आज हामी हाम्रै बारेमा कुराकानी गर्छौं।
अध्यारोलाई चिर्दै चिर्दै उज्यालोको ज्योति छर्दै
सात सालको मुक्ति गीतमा जनताको बाणी भर्दै
सात सालको मुक्ति गीतमा जनताको बाणी भर्दै
कालिदप मगर सगम पधपा
नेपालीको धरती टेक्ने प्रसारको पहिलो स्वर
हजुर। मुलुकको जेठो प्रसारण संस्था रेडियो नेपाल 70 वर्ष पूरा गरी भोलिदेखि 71 वर्षमा प्रवेश गर्दैछ। यो अवधिमा रेडियो नेपालले आफ्ना प्रसारणमा थुप्रै आरोह र अवरोह, चुनौती तथा अवसर संगालिसकेको छ। सबैभन्दा ठूलो कुरा नेपालीहरूमाझ सूचना, मनोरञ्जन, शिक्षा, अभिप्रेरणा आदि विषयहरू प्रदान गरिरहेको छ। मुलुकको सबैभन्दा जेठो प्रसारण संस्था भए पनि यसबीचमा थुप्रै अन्य प्रसारण संस्था, अझ भनौं थुप्रै संचारका माध्यमहरू आइसकेका छन्। नयाँ माध्यमहरू आइरहँदा रेडियो नेपालको महत्व छैन, अब हुँदैन भन्ने टीका टिप्पणीहरू पनि आउने गरेको छ। बेला बेला आउने यस्ता टीका टिप्पणीहरूले रेडियो नेपाल संचालन गर्ने व्यवस्थापक, अझ रेडियो नेपालका चालकहरूले यसलाई चाहिँ कसरी यो टिप्पणीलाई लिएका छन्, कसरी हेरेका छन्। आज हामी रेडियो नेपालको वर्तमान अवस्था, भावी योजना, यसमा आम श्रोताले राखेका विभिन्न अपेक्षाहरू, उनीहरूका गुनासाहरूका सम्बन्धमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। कार्यकारी निर्देशकज्यू, हजुर, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद प्रमेणजी।
हजुर
धन्यवाद।
हजुर, अब सबैभन्दा पहिले त अब रेडियो नेपालले अब 71 वार्षिक उत्सव भोलि मनाउँदैछ। अब हिजोदेखि नै विभिन्न आधुनिक गीत प्रतियोगिता गरेर यो शुरूआत भइसकेको छ। यस अवसरमा अन्तर संवाद कार्यक्रमका तर्फबाट पनि हामी शुभकामना दिन्छौं आम श्रोताहरू र यहाँलाई पनि। अब यो बीचमा हामी 71 वर्ष पार गर्दै गर्दा अब यो 70-71 वर्षको यो अवधिमा अब हामी अबको यात्रा हामी कहाँ जाँदैछौ, अबको यात्रा कता जाँदैछ, आम श्रोताहरूको प्रश्न पनि छ यो।
हजुर प्रवीणजी धन्यवाद। यहाँले भने जस्तै सर्वप्रथम त नेपालमा विद्युतीय प्रसारण माध्यमको अग्रणी संस्था रेडियो नेपाल भोलिदेखि आफ्नो स्थापना कालको 70 वर्ष पूरा गरी 71 वर्षमा प्रवेश गर्दैछ। अब यस अवसरमा रेडियो नेपाललाई आजको अवस्थासम्म ल्याउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सरकारवाला निकाय, अग्रज रेडियो कर्मीहरू, तमाम श्रोता र शुभेच्छुक सबैप्रति हार्दिक कृतज्ञतासहित आभार प्रकट गर्दछु म रेडियो नेपालको तर्फबाट। अब हामी कसरी अगाडि बढ्दैछौँ भन्ने सन्दर्भमा अब रेडियो नेपाललाई अब नेपाल सरकारको नीति अनुरूपै सार्वजनिक प्रसारण संस्थाको रूपमा अगाडि बढाउने नीति आइसकेकै छ। यो कुरा धेरै समयदेखि चर्चा हुँदै पनि गएको हो र पहिलो त्योलाई लक्ष्यमा राखेर हामीले सबभन्दा पहिलो काम त रेडियो नेपालको प्रसारण सेवालाई देशको 100% भूभागमा पुर्याउने लक्ष्य नै हाम्रो मुख्य कुरा हो। सुनाउनु नै ठुलो कुरा हो, त्यसपछि कस्तो सुनाउने भन्ने कुरा छँदैछ। अब अहिलेसम्म हामीले आर्थिक सर्वेक्षण, गत वर्षको आर्थिक सर्वेक्षण हेऱ्यौँ भने पनि 87% जनसङ्ख्यामा रेडियो नेपालको पहुँच छ, हामीले त्यो भनेका छौँ। नेपाल सरकारले पनि त्यो कुरालाई चाहिँ लिखित रूपमै जनसमक्ष ल्याएको छ। अब 87% जनसङ्ख्यामा हामी छौँ भन्दा सबैले रेडियो सुन्छन् भन्न खोजेको होइन, हामीलाई सुन्न सक्ने क्षमता त्यतिमा छ 87% जनसङ्ख्यामा नेपालको भूभागमा। त्यसका लागि हामीले अझै पनि केही काम गर्न बाँकी छ। सबै जनसङ्ख्यामा रेडियो पुगेको छैन, सबै भूभागमा रेडियो पुगेको छैन भन्ने कुरा त अब जगजाहेर नै भइहाल्यो। यसैलाई हेरेर हामीले यो वर्ष हाम्रो प्रसारण पहुँच विस्तार गर्ने क्रममै यो वर्ष हामीले दोलखाको चरीकोटमा एफएम, एउटा नयाँ एफएम स्थापना गरेका छौँ, एफएम 100 मा, र त्यहाँबाट हाम्रो परीक्षण प्रसारण सुरु भइसकेको छ। अब त्यसरी नै अरू हामीले कार्यक्रम समाचारतर्फ पनि थरी थरीका नयाँ श्रोताको माग इच्छा र आवश्यकतालाई चाहनालाई पूरा गर्न चाहिँ हामीले नयाँ कार्यक्रम पनि सुरु गरेका छौँ यो वर्ष समृद्धिको लागि संचार भन्ने जुन अहिले आकांक्षा आइरहेछ नेपालीहरूको त्यो आकांक्षालाई परिपूर्ति गर्न पनि हामीले केही थप कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ। त्यस्तै व्यवस्थापनतर्फ पनि हामीले केही नयाँ कामहरू थालनी गरेका छौँ। हामीले पुराना कुराहरूलाई पनि सँगसँगै लिएर जानुपर्छ र भावी पुस्तालाई त्यो कुरो चाहिन्छ भन्ने हिसाबले पुराना गीत सङ्गीत तथा अडियो सामग्रीहरूको डिजिटाइजेसन एन्ड आर्काइभिङ गर्ने कार्य संरक्षण सम्वर्धन गर्ने कार्य पनि गरिरहेका छौँ। यसरी हेर्दा रेडियो नेपालले आफूलाई हिजोको जुन एउटा प्रविधि थियो टेरेस्ट्रियल प्रविधि भन्छौँ हामी त्यसलाई त्यो एफएम मिडियम वेभ जुन हामी सञ्चालन गरिरहेका छौँ त्यो टेरेस्ट्रियल प्रविधिका अलावा हामी डिजिटल प्रविधिमा पनि रेडियो नेपाल सुन्न सकिने गरी अगाडि बढिरहेको छ। जस्तो हामी अनलाइनमा छौँ त्यस्तै हामीले डिजिटल प्रविधिको डिआरएम प्लस एफएममा र एममा चाहिँ अथवा भनौँ मिडियम वेभमा चाहिँ हामीले डिजिटल गर्ने प्लान पनि सुरुवात गरेका छौँ।
अब यसरी यहाँले यो भन्दै गर्दा अब यसबीचमा मैले अलिकति अगाडि पनि उल्लेख गरेँ थुप्रै आम संचारका माध्यमहरू विभिन्न रूपले आइसकेको अवस्था पनि छ। अब यसमा यहाँले पनि उल्लेख गर्नुभयो त्यसमा अनलाइन लगायत इन्टरनेट बेसमा आधारित माध्यममा पनि हामी जाँदा रेडियो नेपालको प्रसारण पुर्याउँदैछौँ यहाँले उल्लेख गरिहाल्नुभयो। अब यो सँगै आम नागरिकको अपेक्षा भनेको माध्यमबाट पस्कने विभिन्न खालका सामग्री जनउपयोगी सामग्री हो। अब यो सामग्री तर्फ अलिकति रेडियो नेपालले कमजोरी देखाएको हो कि जति आम अपेक्षा थियो आम श्रोताहरूले अपेक्षा गरेका थिए त्यो अनुसार अलिकति श्रोताहरूले नपाएका हुन् कि उनीहरूका गुनासा पनि छन्।
अब यहाँले भने जस्तै प्रविधिले भने जस्तै हामीले श्रोताको माग र समसामयिक आवश्यकतालाई मनन गर्दै हरेक वर्ष नयाँ कार्यक्रम सञ्चालन गर्छौँ। यो हामी हाम्रा श्रोतालाई जानकारी गराउँछौँ गर्दै पनि आएका छौँ। जस्तो एउटा उदाहरण गरौँ अब सुखी नेपाली समृद्ध नेपालको अपेक्षा त सरकारकोदेखि लिएर सबै जनमानसमा छँदैछ। यस्तै कुरालाई फोकस गरेर नै हामीले यो वर्ष समृद्धिका पाइलाहरू भनेर नयाँ कार्यक्रम सञ्चालन गऱ्यौँ। त्यस्तै हामीले कोरोना विरुद्ध सँगसँगै भनेर निकै लामो समयसम्म चाहिँ यो महामारीकोलाईबाट चाहिँ सबैलाई सचेत गराउन भएका कुराहरू जानकारी गराउन कोरोना विरुद्ध सँगसँगै लगायतका विभिन्न खालका महामारीलाई फोकस गरेर कार्यक्रम सञ्चालन गऱ्यौँ। अब जीवन दर्पण म्युजिक क्याफे शुभेच्छा आदर्श जीवन लगायतका नयाँ नयाँ जुन चाहिँ श्रोताहरूको माग थियो त्यस अनुसारका कार्यक्रमहरू पनि सञ्चालन गऱ्यौँ। पुराना गत वर्षदेखिका अन्य कार्यक्रमहरूले त निरन्तरता पाइरहेकै छन्। अब यसरी हेर्दाखेरि सबै प्रकारका श्रोता सबै वर्ग लिङ्ग क्षेत्र भूगोल आदिको आवश्यकतालाई रेडियो नेपालले सम्बोधन गर्दै वास्तवमा धेरैभन्दा धेरै श्रोताको मन जित्न सकेको छ भन्ने हाम्रो ठम्याइ छ। यद्यपि कुनै पनि काम 100% पूर्ण हुन सक्दैन त्यो हामी सबैलाई थाहा छ। त्यस हिसाबले पनि हामीले सबैको मागलाई सम्बोधन गर्न सकेनौँ होला त्यो हाम्रो चाहिँ कमजोरी पक्ष पनि हुनसक्छ। अब यति हुँदाहुँदै पनि हामीले हाम्रो केन्द्रीय प्रसारणबाट सबै कुरा गर्न सकिँदैन किनभने स्थानीय तहका कुराहरू स्थानीय निकायका कुराहरू सबै केन्द्रले गर्न सक्दैन भनेर हामीले प्रादेशिक प्रसारण पनि सञ्चालन गरिरहेका छौँ। हामी श्रोताहरूलाई यो पनि जानकारी गराउँछौँ कि हामीले योभन्दा अगाडि तीन घन्टा चलिरहेको प्रादेशिक प्रसारणलाई अब भोलिदेखि नै हामीले 4 घन्टा पनि गर्दैछौँ। यो श्रोताकै माग र सबैको कुरालाई सम्बोधन गर्न सकियोस् र स्थानीय तहका स्थानीय सरकारका स्थानीय विकास निर्माणका त्यहाँका पर्यटनका लगायत अन्य संस्कृतिका कुराहरू बढी जाउन् र त्यहाँको स्थानीय पनले बढी मौका पाओस् भनेर हामीले प्रादेशिक प्रसारण जुन चाहिँ हाम्रो 7 प्रदेशमा चाहिँ 2 बजेदेखि 6 बजेको समय हामीले भोलिदेखि कायम गर्ने गरी व्यवस्था मिलाएका छौँ। अब यति गर्दा गर्दै पनि केही कमी कमजोरी पक्कै हुन्छन् त्यसलाई सम्बोधन गर्ने प्रयास रेडियो नेपालको निरन्तर रहनेछ।
अब विभिन्न समयमा आएका प्रकोप महामारी जस्ता विषयहरूमा समयहरूमा चाहिँ रेडियो नेपालले प्रस्तुत गर्ने विषयहरूको सर्वत्र प्रशंसा भएकै छ र यसले राम्रो प्रभाव पनि पारेको छ। अब 72 जुन भूकम्प गयो 72 सालमा त्योसँगै अब पछिल्लो कुरा गर्ने हो भने 1 वर्ष अगाडि सुरु भएको कोरोना महामारीको समयमा रेडियो नेपालले प्रसारण गरेका सामग्रीहरू सुनेर आम श्रोताहरूले थुप्रै फाइदा पनि लिनुभयो र यसबाट चाहिँ रेडियो नेपालको सर्वत्र प्रशंसा भएकै विषय हो। सँगै अब यो जुन प्रशंसा भइरहँदा यस्ता सामग्रीहरू चाहिँ अन्य समयमा पनि आइरहे हुन्थ्यो, ऋण नेपालका जनशक्तिहरू अन्य समयमा पनि अलिकति जुझारु भइरहे हुन्थ्यो भन्ने अपेक्षा छ। अब यसमा चाहिँ तपाईँहरू व्यवस्थापनमा बस्नु भएको छ, जनशक्तिहरूको परिचालन, जनशक्तिहरूलाई तालिम उत्प्रेरणा दिने खालका कार्यक्रमहरू के कस्ता छन् जसले चाहिँ आम श्रोताहरूलाई प्रत्यक्ष प्रभाव पार्न सकोस्?
अब प्रवीणजी, यसमा हामीले तपाईँले भने जस्तै प्राकृतिक प्रकोप र महामारीको बेलालाई पनि मध्यनजर राखेर चाहिँ हामीले 24 घण्टासम्म भूकम्पको बेला र यो COVID-19 अझ भनौँ कोरोना महामारीको प्रारम्भ भएको बेला 24 घण्टा रेडियो नेपाल सञ्चालन गऱ्यौँ। त्यसले गर्दा पनि रेडियो नेपाल राज्यलाई कति आवश्यक छ, कति उपयोगी हुनसक्छ भनेर यो प्रमाणित भएको छ कि भन्ने अनुभूत हामीलाई भएको छ। त्यतातर्फ सबैको ध्यान गएको छ, यसमा हामीलाई खुसी लागेको छ। हामी कुनै पनि विषम परिस्थितिमा पनि हामीले चाहिँ पूर्ण रूपमा सेवा दिन सक्छौँ भनेर अब ती कुराहरूलाई निरन्तरता दिन चाहिँ हामीले अरू बेला पनि त्यस्ता खालका कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्न नसकिने होइन। अब त्यसको चाहिँ पूर्वाधार र पछि आउने प्रकोपहरूको बारेमा सम्बन्धित सामग्री राखेर कार्यक्रम सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता छ। अब विविध कारणले अहिले हामीले सुरु गरेका छैनौँ र कुनै न कुनै रूपमा त त्यस्ता कार्यक्रम गइरहेका हुन्छन्। जस्तो विशेष कार्यक्रमको रूपमा हाम्रा त्यस्ता कार्यक्रम बजिरहेका हुन्छन्, जस्तो भूकम्प दिवसको दिन हेरौँ, प्राकृतिक प्रकोपका दिवसका दिन हेरौँ, त्यस्ता विशेष कार्यक्रम त हामीले गरिरहेकै हुन्छौँ। तर नियमित रूपमा हामीले त्यस्तो कार्यक्रम नगरेको हुनसक्छ, त्यसलाई हामीले हाम्रो आगामी कार्यक्रममा थप गर्ने नै छौँ। अनि यहाँलाई म एउटा कुरा यहाँ समक्ष सम्पूर्ण श्रोताहरूलाई, रेडियो नेपाल सुनेर बस्नुभएका तमाम रेडियो प्रेमी श्रोताहरूलाई भन्न चाहन्छु, रेडियो नेपालले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको छ र यसरी काम गर्दाखेरि प्रविधितर्फ, कार्यक्रम समाचारतर्फ, व्यवस्थापनतर्फ लगायत विविध प्रशासनिक र आर्थिक पक्षलाई पनि समेटेर हामीले योजना बनाएका छौँ। त्यसले गर्दा आगामी दिनमा अहिलेको भन्दा बढी कुराहरूलाई हामीले चाहिँ फोकस गरेर जुन अहिले हामीले 21 भाषामा समाचार र 20 भाषामा कार्यक्रम प्रसार गरिरहेका छौँ हाम्रा प्रदेश र केन्द्रबाट, त्यो भाषाको संख्या समेत थप गरी कन्टेन्टमा समेत सुधार गर्दै, सामग्रीमा समेत सुधार गर्दै, प्रविधि समय अनुकूलको प्रविधिलाई अँगालेर हामी धेरैभन्दा धेरै स्वदेशमा बस्ने श्रोता मात्रै नभएर विदेशमा बस्ने श्रोतालाई पनि रेडियो नेपालको सेवा प्रभावकारी रूपमा दिन सक्छौँ भन्ने हामीलाई लागेको छ। त्यसतर्फ हामी बढिरहेका पनि छौँ। अब त्यसैको पछिल्लो उदाहरण हामीले भनिरहेका छौँ कि हामीले यो अनलाइनलाई हामीले सुधार गरेका छौँ। अनलाइन न्युज पोर्टल, हाम्रो रेडियो नेपालको जुन अनलाइन न्युज पोर्टल छ त्यसलाई हामीले स्तर उन्नति गरेर बाहिर विदेशमा बस्ने अथवा नेपालमै जहाँसुकै इन्टरनेट सेवा भएको ठाउँमा बस्ने श्रोतालाई सबै प्रकारको अडियो, भिडियो र टेक्स्ट सामग्रीसम्म उपलब्ध गराएका छौँ। यो पनि यहाँनिर म जानकारी गराउन चाहन्छु। यति मात्र नभएर हामीले सोसियल मिडियामा पनि आफ्नो उपस्थितिलाई चाहिँ बाक्लै रूपमा देखाएका छौँ। अब त्यो पनि रेडियो नेपालको एउटा सबल पक्ष हो भन्ने हामीले लाग्छ। यस्तै रेडियो नेपाल एप छ, रेडियो नेपाल एप डाउनलोड गरेर पनि यहाँहरूले जुनसुकै ठाउँमा इन्टरनेट भएको जुनसुकै ठाउँबाट रेडियो नेपाल सुन्न सक्नुहुनेछ। अब हामी कतिको चाहिँ हामी सक्षम छौँ, कतिको प्रभावकारी छौँ भनेर एउटा सानो उदाहरण म यहाँ समक्ष प्रस्तुत गर्न चाहन्छु, सबै श्रोताहरूलाई भन्न चाहन्छु। जस्तो यो 2019 अप्रिलमा झन्झन्डै यो 1.5 वर्ष अगाडिको कुरा हो, गरेको एउटा सर्वे छ बीबीसी मिडिया एक्सनले, नेपालका भूकम्प प्रभावित 14 जिल्लामा गरेको एउटा सर्वेक्षणले के देखाएको छ भने 2019 अप्रिलमा गरेको सर्वेक्षणले, यो सर्वेक्षण यहाँहरूले वेबसाइटमा पनि हेर्न सक्नुहुनेछ, 2019 अप्रिलको सर्वेक्षणले रेडियो नेपाल सबभन्दा बढी सुनिएको 14 जिल्लामा भनेर एउटा सर्वेक्षण हामीले हेरिरहेका छौँ, हामीलाई प्राप्त छ, यहाँले पनि हेर्न सक्नुहुन्छ। यसरी हेर्दाखेरि पछिल्लो सर्वेहरूले पनि के देखाएका छन् भने हिजो अस्तिको खण्डमा त रेडियो नेपाल अगाडि छ भनेकै थियो, अहिले पछिल्लो समयमा पनि रेडियो नेपाल त्यत्तिकै प्रभावकारी छ भनेर एउटा भन्न सकिने आधारहरू पनि छन्। अब यसमा कमी कमजोरी नभएको मैले भन्न खोजेको होइन, तर रेडियो नेपाल सुन्ने संख्या अहिले पनि उत्तिकै छ, यसका कन्टेन्टहरू अहिले पनि प्रभावकारी छन् र यो चाहिँ विशेष गरी सार्वजनिक प्रसारण तर्फ ढल्केको छ भन्ने कुराहरू पनि त्यहाँ आएका छन्। यसरी महामारी र विपदको बेला यसको धेरै ठुलो महत्त्व हुने रहेछ भन्ने कुराले पनि रेडियो नेपालको अहिले पनि सान्दर्भिकता छ र उत्तिकै प्रभावकारिता छ भन्न हामी सक्छौ कि भन्ने हामीलाई लागेको छ।
हजुर, रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी आफ्नै विषयमा कुराकानी गरिरहेका छौं। रेडियो नेपाल 70 वर्ष पूरा गरी भोलिदेखि 71 वर्षमा प्रवेश गर्दैछ र 71 वर्षमा प्रवेश गरिरहँदा रेडियो नेपालको वर्तमान अवस्था र यसका चुनौतीहरू के कस्ता छन् भन्ने सन्दर्भमा हामी रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीसँग कुराकानी गरिरहेका छौं। अब कार्यकारी निर्देशक ज्यू, जुन यहाँले उल्लेख गर्नुभयो, रेडियो नेपाल पीएसबी अर्थात सार्वजनिक प्रसारण सेवामा जाने कुरा अब सरकारको नीति नै हो, सरकारले अगाडि यो नीति सारिसकेको छ र केही विषयहरू अगाडि बढ़िसकेका छन्। अब यो अवस्थामा रेडियो नेपाल अहिले जुन सरकारी संचार माध्यम हो र यो स्वरूपबाट पीएसबी सार्वजनिक प्रसारण सेवामा जाँदै गर्दा अब एक हिसाबमा हुँदा त मिल्दोजुल्दो नै खासै फरक चाहिँ नदेखिएला सरकारी संचार माध्यम र सार्वजनिक प्रसारण सेवामा, तर आम श्रोताहरूको बुझाइ अलिकति के हो त, अब के हुन्छ, अब यो अहिलेको माध्यम अहिलेको जुन संरचनाबाट एकैचोटि पीएसबीमा सार्वजनिक प्रसारण सेवामा जाँदा अब रेडियो नेपालले कस्ता सामग्रीहरू प्रसारण गर्छ, रेडियो नेपाल के हुन्छ भन्ने एउटा चासो गुनासो पनि छ श्रोताहरूमा।
हजुर प्रवणजी, तपाईँले भने जस्तै नेपाल सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रूपान्तरण गरेर चाहिँ सार्वजनिक प्रसारण सेवाको रूपमा अगाडि बढाउने भन्ने त राष्ट्रिय आम संचार नीति 2073 आइसकेको विषय हो। त्यसको लागि धेरै पहलहरू पनि धेरै समय अगाडि हुँदै आएका छन् र अहिलेसम्मको पहलले चाहिँ अन्तिम प्रयास अन्तिम सफलता के प्राप्त गरेको छ भने राष्ट्रिय सभामा यो ऐन गइसकेको छ। त यसरी पीएसपी हुँदा के फरक पर्छ भन्ने सन्दर्भमा चाहिँ रेडियो नेपालले अहिले पनि पीएसपी अनुरूपका कार्यहरू गरिरहेकै छ। जस्तो अब पीएसपीमा हुनुपर्ने केही क्यारेक्टरिस्टिक्सहरू, अझ भनौँ त्यसको चाहिँ केही बुदाहरू हुनैपर्ने कुराहरू, जस्तो सरल कति क्षेत्रलाई पीएसपी गर्न खोजिएको हो अथवा सार्वजनिक प्रसारण सेवा दिन खोजिएको हो, त्यो क्षेत्रभरि रेडियो सुन्न सकिनु पर्यो। त्यो क्षेत्रभरिका आम श्रोताले उनीहरूको चाहना रुचि अनुसारका कार्यक्रमहरू, स्तरीय कार्यक्रमहरू सुन्न पाउनु पर्यो, उनीहरूको कुराहरू सुन्दै हुनु पर्यो। अब कार्यक्रमको निर्माण कि हाम्रो व्यवस्थापनबाट होइन कि श्रोताको माग अनुसार हुनु पर्यो। र त्यो क्षेत्रमा रहेका आम अल्पसंख्यक पिछडिएका जाति भाषा धर्मलिङ्गहरूको पनि त्यहाँ कार्यक्रमहरू लिमिट हुनु पर्यो, होइन, त्यसको पनि राख्ने व्यवस्था हुनु पर्यो। सबै कार्यक्रमहरू रेडियो नेपालले नै सञ्चालन गर्ने भन्ने हुँदैन पीएससी भएपछि। 2% कार्यक्रमहरू चाहिँ बाहिरी हाउसहरूबाट, बाहिरी क्षेत्रबाट पनि रेडियो नेपालमा आएर प्रसारण हुने व्यवस्था हुनु पर्यो। हुन त अहिले पनि हामीले विभिन्न सङ्घ संस्थाबाट कार्यक्रमहरू निर्माण गरेर रेडियो नेपालबाट प्रसारण गरेका छौँ, र त्यसको स्तरीयताको कुरा चाहिँ बढी रूपमा उठ्ने भयो पीएससी भएको बेला। र कुनै भेस्टेड इन्ट्रेस्ट भन्छौँ हामी, कुनै एउटा निश्चित लक्ष्य राखेर अथवा यस्तो गर्ने भनेर पहिले भेस्टेड इन्ट्रेस्टमा कार्यक्रमहरू सञ्चालन हुँदैनन् भन्ने सार्वजनिक प्रसारण सेवाको चाहिँ एउटा मुख्य कडी छ, त्यस्तो हुँदैन, सबैको लागि समान हुन्छ। विशेष गरी जनस्तरबाट उठेका कुराहरू, जनसरकारका कुराहरू, जनताका आवाज, जनताको घर दैलोमा उनीहरूले नै राखेका कुराहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने छ। अब यसरी हेर्दाखेरि हामीले अहिले चाहिँ जनताको कुरा नगरेको भन्ने पनि होइन, हामीले गरिरहेकै छौँ सबै कुरा। अझ बढी मानिसहरूको इच्छा आकाङ्क्षा रुचिलाई चाहिँ समाहित गर्न सकिन्छ भन्ने सार्वजनिक प्रसारण सेवाको लक्ष्य हो। अब समानुपातिक समावेशी भने जस्तो नि समावेशीसम्म त भयो होला, समानुपातिक भएन कि भन्ने कुरा छ, अहिले पनि समानुपातिक समावेशीको कुरा पनि त्यहाँ आउने भयो। अब यसको चाहिँ फन्ड रेडियो नेपाल सञ्चालन गर्ने, नेपाल टेलिभिजन सञ्चालन गर्ने फन्ड निश्चित भयो। यहाँ विभिन्न कुराहरूले पनि हामीले अहिले जस्तो रेडियो नेपालले सबभन्दा ठुलो समस्या भएको चाहिँ एउटा आर्थिक स्रोतको कुरा पनि हो। हामीसँग नेपाल सरकारले निश्चित आर्थिक स्रोत उपलब्ध गराएको हुन्छ, रेडियो नेपालको आफ्नै आमदानी पनि पर्याप्त छैन, त्यसले गर्दा रेडियो नेपाल सञ्चालनमा साँच्चै नै समस्या आएको हो। हामीसँग डाँडा काँडामा धेरै स्टेसनहरू छन्, ती स्टेसनहरूलाई हामीले चाहिँ नियमित रूपमा मर्मत सम्हार गर्न पनि हामीलाई हाम्रो बजेट धौधौ परिरहेको हुन्छ, र हाम्रो जनशक्ति पनि ठुलो छ, हाम्रो संरचना ठुलो छ, सबै संरचनाहरूलाई रेडियो नेपालले आफ्नो बजेटबाट धान्न नसकेको अवस्थाले पनि यो अहिलेको केही समस्याहरू देखा परेका छन्। र पीएसपी आएपछि, पीएसपी भइसकेपछि त्यसको एउटा आर्थिक स्रोत सुनिश्चित गरिनुपर्छ अनि मात्रै हामीले काम गर्न सक्छौँ भन्ने पनि हुन्छ. कर्मचारी व्यवस्थापनमा पनि अलिक फरक पना होला, किनभने हामीले आज जति जनशक्ति प्रयोग गरिरहेका छौँ भोलि पिएचसी भएपछि त्योभन्दा ठुलो जनशक्ति पनि चाहिएला, फरक जनशक्ति पनि चाहिएला, फरक खालको व्यवस्थापन पनि चाहिएला, त्यो पनि म्यानेज गर्नुपर्ने हुन्छ. यसरी सबै वर्गलाई सबै प्रकार पिछडिएको अल्पसंख्यक लोप उन्मुख भाषा जाति धर्म सबैको एकैचोटि सम्बोधन गर्न सक्ने संयन्त्र भनेको चाहिँ सार्वजनिक प्रसारण सेवा हो. र त्यसले चाहिँ खालि त्यो सार्वजनिक प्रसारण सेवामा बस्ने मान्छेहरूले उत्पादन गरेका कार्यक्रम मात्रै प्रसारण नगरेर बाहिरबाट आएका बाहिरबाट डिमान्ड भएका प्रोग्रामहरूलाई चाहिँ कम्पिटिसन गराएर स्ट्यान्डर्ड प्रोग्रामहरू स्तरीय कार्यक्रमहरू समाचारहरू लगायत अन्य श्रव्य सामग्रीहरू प्रसारण गर्ने व्यवस्था मिलाउने संयन्त्र चाहिँ बनाउन खोजिएको हो भन्ने हामीलाई लागेको छ. त्यसका धेरै मोडलहरू छन्, अब अहिलेको छोटो समयमा हामी सबै कुरा गर्न सक्दैनौँ. नेपालमा कस्तो खालको सार्वजनिक प्रसारण सेवा सञ्चालन गर्ने भन्ने कुरा नेपाल सरकारकोले प्रस्ताव गरिसकेकै छ. अहिले जुन हामीले राष्ट्रिय सभामा आइसकेको छ भन्यौँ त्यसै अनुरूप अगाडि बढ्ला र त्यो भोलि आइसकेपछि भन्न सकिने विषय भयो. सकेसम्म रेडियो नेपालले त्यो पिएचबीलाई भोलि पिएचबी उन्मुख हुनलाई नै अहिलेदेखि आफ्नो प्रयास जारी राखेकै छ. हामीले यस सम्बन्धमा धेरै कामहरू पनि गऱ्यौँ, जाइकासँग बसेर पनि हामीले धेरै तालिमहरू गऱ्यौँ, यसका नीति निर्माणका पक्षहरू पनि हामीले धेरै अभ्यासहरू गऱ्यौँ, मूल्याङ्कन प्रभावकारिताका बारेमा पनि पिएचबीमा जाँदा कसरी जान्छ भन्ने हिसाबका प्र्याक्टिसहरू पनि भएका छन् रेडियो नेपालमा. र मलाई लाग्छ भोलि सार्वजनिक प्रसारण सेवा पिएचबी हुँदाखेरि रेडियो नेपालको जनशक्तिलाई रेडियो नेपालको व्यवस्थापनलाई चाहिँ साँच्चै गाह्रो पर्दैन, किनभने त्यो खालको अभ्यासहरू हामीले गरिसकेका छौँ. र त्यसमा अब प्राकृतिक प्रकोप र महामारीको बेला सम्बोधन गर्ने क्षमता हुनुपर्छ भनिन्छ, त्यो सबभन्दा ठुलो गुरुत्व पनि हो. जुनसुकै बेला जहाँसुकै बेला प्रसारण गर्न सक्ने इमर्जेन्सी ब्रडकास्टिङ भन्छौँ हामी, र त्यस्तो खालको व्यवस्था पनि रेडियो नेपालमा छ र त्यो खालको अभ्यास पनि रेडियो नेपालले गरिसकेको छ. यहाँले अहिले पनि भन्नुभयो, हामीले श्रोतालाई त्यो कुरा सुनायौँ. त्यस कारणले गर्दा भोलिको दिनमा सार्वजनिक प्रसारण सेवा हुँदा रेडियो नेपाल एक्टिभली अगाडि जान सक्छ कि सक्दैन भन्ने कुरा छैन, हामी पक्कै पनि त्यो कुरामा जान्छौँ, त्यो कुरामा हामी सक्षम हुन्छौँ. र अर्को कुरा प्रविधि प्रसारणका हिसाबले पनि हामीले हिजोको टेरेस्ट्रियल जुन एफएम र मिडियम वेभ छ हामीले सटक्क अहिले सञ्चालन गर्न सकेका छैनौँ, पुराना पार्ट पुर्जाहरू प्राप्त नगरेर स्पेयर पार्टको अभावले. एफएम र मिडियम वेभको अलावा हामीले डिजिटल प्रविधिमा अनलाइन त्यस्तै सोसल मिडियाका कुरा भए डिआरएमको एउटा डिजिटलको एउटा चाहिँ प्रविधि डिआरएमलाई हामीले प्रयास गरिरहेका छौँ एफएममा र मिडियम वेभमा प्रयोग गर्ने भन्ने हाम्रो प्लान छ, हामी डिआरएम टेस्ट गर्दैछौँ.
हस् कार्यकारी निर्देशकज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो. आज हामीले अन्तरसंवादमा हाम्रै विषय उठायौं, यो समयमा हामीसँग यो कुराकानीमा रहिदिनु भयो र रेडियो नेपालका बारेमा आम श्रोताहरूलाई उठाएका र श्रोताहरूमा उठ्ने गरेका विषयहरूको सम्बोधन गरिदिनुभयो, जानकारी दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
हस् धन्यवाद. समाज रूपान्तरणको लागि रेडियो नेपालको प्रयास जारी नै छ, जारी रहनेछ. सबै श्रोताप्रति हामी आभारी छौँ, सबै सरकारवालाप्रति आभारी छौँ. हस् धन्यवाद, नमस्कार.
हजुर, आजको अन्तरसंवादमा रेडियो नेपालको 71 वार्षिक उत्सवको सन्दर्भलाई लिएर रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीसँग कुराकानी गर्यौं. यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौ. आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.